यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको निमन्त्रणामा आज नयाँ दिल्ली प्रस्थान। लामो विदामा रहेका कर्मचारीहरू तीन दिनभित्र हाजिर हुन नआए कार्यवाही गर्ने सामान्य प्रशासन मन्त्रालयको चेतावनी। जलवायु प्रकृति मैत्री विकासलाई प्राथमिकता दिन सरकारको आह्वान। हरित अर्थतन्त्रलाई व्यवहारिक कार्यान्वयन गर्नुपर्नेमा जोड़। र युद्ध अन्त्यको लागि प्रत्यक्ष वार्ता गर्न युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीद्वारा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्राचार। समाचार अब विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा आज नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। नयाँ दिल्लीमा रहँदा उहाँले आफ्ना भारतीय समकक्षी डाक्टर जयशंकरसँग औपचारिक भेटवार्ता गर्नुहुनेछ। परराष्ट्र मन्त्रालयका अनुसार उहाँहरूबीच द्विपक्षीय व्यापार लगानी सम्पर्क सञ्जाल ऊर्जा तथा आपसी हित र चासोका विविध विषयमा विचार विमर्श हुनेछ। परराष्ट्र मन्त्रीको यो भ्रमणबाट नेपाल भारत बीचको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। परराष्ट्र मन्त्री खनाल यही जेठ 24 गते स्वदेश फर्कनुहुने कार्यक्रम छ। सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका 789 वटा विद्युतीय सवारी साधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको विशेष निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकार सुशासन र राजस्व रक्षाका मामिलामा सचेत रहेकाले तत्कालै समिति गठन गरी कानूनी प्रक्रिया अगाडि बढ़ाइएको हो। समितिले सवारी साधन नियन्त्रणमा लिएकै स्थलगत रूपमै पुगेर द्रुत गतिमा छानबिन शुरू गरिसकेको उहाँले जानकारी दिनुभयो। सम्पत्ति छानबिन आयोगले तोकिएका सबै पदाधिकारी तथा व्यक्तिले यही जेठ मसान्तभित्र आफ्नो सम्पत्तिको विवरण बुझाइसक्ने विश्वास व्यक्त गरेको छ। सार्वजनिक पदमा रहेका पदबाट सेवानिवृत्त भएका वा हटिसकेको व्यक्तिले आफै वा आफ्नो प्रतिनिधि वा हुलाक वा आयोगको इमेल मार्फत विवरण तथा उजुरी बुझाउन सक्ने व्यवस्था गरिएको छ। आयोगले 2048 2083 सालसम्मको कुनै समय अवधिमा सार्वजनिक पद धारण गरेका व्यक्तिले पदीय दुरूपयोग गरी अशुभाविक कमाई गरेको देखिए उजुरी गरी छानबिन प्रक्रियामा सहयोग गर्न सम्बद्ध सबैसँग अनुरोध गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव भएको बताउनु भएको छ। यो कवि सिद्धिचरण श्रेष्ठको 115 जन्म जयन्तीको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले साहित्य सृजना केवल भावनाको अभिव्यक्ति मात्र नभई समाजलाई चेतनशील, जागरूक र संवेदनशील बनाउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आयुर्वेद, योग तथा ध्यान जस्ता परम्परागत एवं प्राचीन उपचार पद्धतिलाई आधुनिक स्वास्थ्य प्रणालीसँग जोडेर सुलभ, सहज र दीर्घकालीन स्वास्थ्य लाभ हासिल गर्न सकिने बताउनु भएको छ। किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय परिसरमा आज आयोजित आयुर्वेद, योग तथा ध्यान मार्फत स्वास्थ्य शीर्षकको अन्तर्राष्ट्रिय गोष्ठीको समुद्घाटन गर्दै उहाँले योग मार्फत जीवनशैली जन्य रोग रोकथाम गर्न सकिने बताउनुभयो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई आगामी तीन दिनभित्र हाजिर हुन आह्वान गर्दै त्यसो नगरी कार्यवाही प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको छ। उक्त मन्त्रालयले आज एक सूचना जारी गरी अध्ययन विदा तथा असाधारण विदा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना निजामतीमा अध्यावधिक नभएका कर्मचारीलाई तीन दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख अध्यावधिक गराउन आह्वान गरेको हो। नेपाल सरकार मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय स्तरका कार्यालयलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन विदा वा असाधारण विदा स्वीकृत भएका कर्मचारीको विवरण, विदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए वा नभएको तथा अन्य विवरण राष्ट्रिय किताबखाना निजामतीसँग समन्वय गरी एकिङ गर्न र तीन दिनभित्र अभिलेख अध्यावधिक गराउन सूचनामा अनुरोध गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौतीका बीच आर्थिक समृद्धि र वातावरण संरक्षणलाई सँगसँगै अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। विश्व वातावरण दिवस 2026 को मूल समारोहलाई सम्बोधन गर्दै उहाँले समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास भन्ने नाराले नेपालको दिगो विकास यात्रालाई मार्गदर्शन गर्ने बताउनुभयो। जलवायु परिवर्तनमा नेपालको योगदान न्यून रहे पनि हिमालदेखि तराईसम्म यसको असर स्पष्ट देखिन थालेको उहाँको भनाई छ। मन्त्री चौधरीले सरकारले जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनलाई राष्ट्रिय विकास योजनाको अभिन्न अंगको रूपमा अघि बढ़ाइरहेको उल्लेख गर्दै हरित अर्थतन्त्रको विकासलाई नीतिगत तहबाट व्यावहारिक कार्यान्वयनको चरणमा प्रवेश गराइएको बताउनुभयो। स्वस्थ वातावरण स्वस्थ जीवनको लागि अपरिहार्य मानिन्छ, तर आफ्नै क्रियाकलापको कारण जैविक विविधतामा असर पर्दा मानिसहरू वातावरणीय समस्याको सामना गर्न बाध्य भएका छन्। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
वरिपरिको परिवेशलाई वातावरण भनेर बुझिए पनि समग्रमा प्राकृतिक जैविक सामाजिक आर्थिक सांस्कृतिक र मानव निर्मित तत्वहरूको प्रणालीलाई वातावरण भनेर बुझ्ने गर्दछौ। सड़क पूर्वाधार, कृषि जमीनको विस्तार, अवैध काठ कटानी, वन डढेलो र वन स्रोतमा मानिसहरूको निर्भरताका कारण पछिल्लो समय वातावरणमा ह्रास आएको पाइन्छ। सवारी साधन निर्माण कार्य, उद्योग धन्दा विस्तार, जथाभावी फोहोर फाल्ने चलन र डढेलोका कारण वायु प्रदूषण बढ़ेको देखिन्छ भने उद्योगबाट निस्कने फोहोर तथा कृषि रसायन नदीमा मिसिँदा पानीको गुणस्तर घटेको प्रत्यक्ष अनुभूत गर्न सकिन्छ। वन विनाश र भौतिक पूर्वाधार निर्माणका कारण बाढ़ी पहिरो र भूक्षयको जोखिम बढ़दै गएको छ। त्यस्तै जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भई हिमनदी पग्लनुदेखि अनियमित वर्षाको जोखिम पनि प्रत्यक्ष रूपमा देखिन थालेको छ। हुन त पर्यावरणमाथिको दोहन र त्यसले जीव र जनावरमा ल्याउने समस्या विश्वव्यापी नै हो। अहिले विश्वका धेरै शहरहरूले 50 डिग्री सेल्सियससम्मका तापक्रमको सामना गरिरहेका छन्। सन् 1990 दशक यता उच्च तापक्रमका कारण 23% मृत्युदर बढ़ेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। नेपालमा पनि वातावरण प्रदूषणका कारण अनेक प्रकोपहरू देखिन थालेको वर्षौं पहिलेदेखि हो। सरकारले कानून बनाएरै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको भए पनि वातावरण विनाश हुने क्रम रोकिएको छैन। कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव नवराज बुढासैनी सरकार वातावरण संरक्षणमा निरन्तर लागि परेको बताउनुहुन्छ।
यो माटोमा भइरहेको प्रदूषण, क्षयकरण, ल्यान्ड डिग्रेडेसन न्युट्रालिटी रिपोर्टै बनाएर हामी काम गरेका छौँ। जलवायु परिवर्तनको सन्दर्भमा न्यूनीकरणका उपायहरूमा रेड प्लस कार्यक्रम, ऊर्जा क्षेत्रका कार्यक्रमहरू हामीले चलाएर उत्सर्जन घटाउने कार्यक्रमहरू चाहिँ सञ्चालन गरिरहेका छौँ। वन संरक्षणका कुरा, वन व्यवस्थापनका कुरा, वैकल्पिक ऊर्जासँग जोडिएका अहिले कुकिङ स्टपका कुरा, हाइड्रो पावरका कुरा, क्लिन इनर्जीका कुरा हामीले गरिरहेछौँ।
मानिसका कारण विनाश भएको वातावरण जोगाउन पनि मानिसहरू नै अग्रसर हुनुपर्ने देखिन्छ। वातावरण अभियन्ता सिलसिला आचार्य पनि निजी क्षेत्रसँग सहकार्य गरेर सरकारलाई प्रत्येक कार्यक्रमलाई हरित अर्थतन्त्रसँग जोड्न सुझाव दिनुहुन्छ।
ग्रीन इकोनोमीको सेक्टरबाट हरित र वातावरण मैत्री बिजनेसहरू गरेर त्यसरी निजी क्षेत्रहरूले पनि अहिले धेरै कन्ट्रिब्युसन गरिरहेका छन्। त्यसमा जति राज्यको सहयोग हुन सक्थ्यो र यसले अझै छैन।
पृथ्वी सबै जीव जनावरको साझा घर हो। आफू बस्ने घरको संरक्षण गर्नु सबैको कर्तव्य पनि हो। प्राकृतिक स्रोतमाथिको दोहन कम गरे मात्रै संकटमा पर्दै गएको जैविक विविधतालाई जोगाउन सकिन्छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
रिपोर्टपछि बाँकी समाचार। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताउनु भएको छ। निर्वाचन आयोगले आज काठमाडौँमा आयोजना गरेको केन्द्रीय समीक्षा कार्यालयको उद्घाटन गर्दै उहाँले निर्वाचन सफल हुनुमा तत्कालीन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, संचारकर्मी लगायतको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेएनजी विद्रोहपछि 6 महिना भित्रको निर्धारित समयमा प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु चान्चुने कुरा नभएको बताउनुभयो। उहाँले समीक्षा कार्यशालाबाट प्राप्त हुने सुझावको आधारमा आगामी निर्वाचनमा मतदाता शिक्षालाई प्रभावकारी बनाउने, मतदान स्थल र केन्द्रलाई थप पहुँचयोग्य बनाउने, सदर मतको प्रतिशत बढ़ाउने काम गरिने बताउनुभयो। पूर्व प्रधान न्यायाधीश एवं मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलसँगको भेटघाटमा उहाँले यस्तो सुझाव दिनुभएको हो। कार्यदलका संयोजक शाहसहितका सदस्यहरू सुझाव संकलनका क्रममा पूर्व प्रधान न्यायाधीश रेग्मीको बाणेश्वर स्थित निवास पुग्नु भएको थियो। कार्यदलका संयोजक असीम शाहले पूर्व प्रधान न्यायाधीश एवं पूर्व मन्त्री परिषद अध्यक्ष रेग्मीका यी महत्वपूर्ण र मार्गदर्शक सुझावहरूलाई कार्यदलले तयार पार्दै गरेको बहसपत्रमा गम्भीरताको साथ समावेश गर्ने प्रतिबद्धता जनाउनु भएको छ। पछिल्लो समय ई रिक्सा चलाएर स्वरोजगार बन्ने महिलाको संख्या बर्दियामा उल्लेख्य रूपमा बढ़दै गएको छ। आफ्नै मेहनतबाट राम्रो आमदानी हुन थालेपछि उनीहरूमा आत्मविश्वास बढ़ेको छ भने छोराछोरीको पढ़ाई लेखाई र घर खर्च व्यवस्थापनमा समेत सहजता आएको छ। बाँकेबाट संवाददाता सरला सुविदीको रिपोर्ट।
पछिल्लो वर्षहरूमा शहरदेखि गाउँबस्तीसम्म ई रिक्साको प्रयोग तीव्र रूपमा बढ़ेको छ। सस्तो भाड़ा, साँगुरो गल्ली तथा कच्ची सड़कमा समेत सहज रूपमा सञ्चालन गर्न सकिने भएकोले छोटो दूरीका यात्रुका लागि ई रिक्सा भरपर्दो यातायातको साधन बन्दै गएको छ। यही अवसरलाई प्रयोग गर्दै बर्दियाका महिलाहरू पनि अहिले यातायात क्षेत्रमा सक्रिय हुन थालेका छन्। ई रिक्सा चालक इन्दु थारू:
दुईजना कमाएपछि अलि सजिलो हुन्छ, पुरुषले बाहिर अनि महिलाहरू
गुलरिया राजापुर र गिरुवा क्षेत्रका विभिन्न स्थानमा यात्रु पुर्याउँदै आएका महिला चालकहरू दैनिक आमदानीले परिवारको खर्च धान्न सहयोग पुगेको बताउँछन्। घरमा खाली बस्नुभन्दा केही आमदानी गर्ने उद्देश्यले आफूहरू यो पेसामा लागेको उनीहरूको भनाइ छ। ई रिक्सा चालक निमा ओली र बेलमती थारू:
दिनमा मैले 1500 कमाइहाल्छु भनेपछि त्यही राम्रो लाग्यो मलाई। बाख्रा पाल्दा पनि अब वर्षमा ती हो, काम गर्ने दुःख पीडा त्यस्तै हुन्छ, त्यो भन्दा बरु
पहिला त एकदम अप्ठ्यारो लाग्छ, अहिले चाहिँ ठिकै लाग्छ मलाई। गाउँघरमा केही आफत पर्यो भने बोलाउँछन् उहाँहरूलाई मेडिकल ल्याउन।
जिल्लामा हाल 20 भन्दा बढी महिला ई रिक्सा चालक सक्रिय रहेको अनुमान गरिएको छ। महिला चालकहरू पुरुष भन्दा बढी जिम्मेवार र ट्राफिक नियम प्रति सचेत देखिएको जिल्ला ट्राफिक कार्यालय बर्दियाले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक सन्दीप बेलवासे:
महिला र पुरुषको सुरक्षाको दृष्टिले हेर्दाखेरि अझै बढी महिलाहरू संयमित भएर चलाएको देखिन्छ।
महिलाहरू यातायात क्षेत्रमा सक्रिय बन्दै गए सँगै बर्दियामा महिला सशक्तिकरणको नयाँ उदाहरण स्थापित हुन थालेको छ। ई रिक्सा उनीहरूका लागि केवल आमदानीको स्रोत मात्र बनेको छैन, आत्मनिर्भर जीवनको आधार पनि बनेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
रिपोर्टपछि बाँकी समाचार। चितवन स्थित कारागारका 50 कैदीमा भाइरल ज्वरो देखिएको छ। जिल्ला कारागारका प्रमुख रविन्द्र ढुङ्गानाका अनुसार हालसम्म 50 कैदीमा ज्वरोको समस्या देखिएको हो। 600 मात्र क्षमता रहेको उक्त कारागारमा हाल 712 कैदी रहेका छन्। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 26 गते सम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यको लागि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई आमन्ने सामन्ने वार्ताको लागि पत्र लेख्नु भएको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पत्रमा युद्ध अन्त्य गर्न ढिलो भए फेरि अमेरिकाको आँखा पर्न सक्ने चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले वार्ताको लागि पूर्ण रूपमा युद्ध विराम गर्नुपर्ने प्रस्ताव राख्नु भएको छ, जसलाई रसियाले शुरूमै अस्वीकार गरिसकेको छ। अब मौसम। आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य हिमाली र पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन र चट्यान सहित मध्यम वर्षा हुने सम्भावना छ। मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको निमन्त्रणामा आज नयाँ दिल्ली प्रस्थान। लामो विधामा रहेका कर्मचारीहरू तीन दिनभित्र हाजिर हुन नआए कार्यवाही गर्ने सामान्य प्रशासन मन्त्रालयको चेतावनी। जलवायु प्रकृति मैत्री विकासलाई प्राथमिकता दिन सरकारको आह्वान। हरित अर्थतन्त्रलाई व्यवहारिक कार्यान्वयन गर्नुपर्नेमा जोड़। र युद्ध अन्त्यको लागि प्रत्यक्ष वार्ता गर्न युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीद्वारा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्राचार। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।